नमस्कार, कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी सचिन्द्र गौतमसँगै अच्युत घिमिरेको स्वागत छ। हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे उज्यालो 19 नेटवर्कबाट सुन्न सकिने कार्यक्रम श्रुति सम्वेगमा आज हामी राजेन्द्र विमलका कथाहरू लिएर आएका छौं। बगर फाउन्डेशनले बजारमा ल्याएको यो पुस्तक, यसभित्र डाक्टर राजेन्द्र विमलका कथाहरू संग्रहित छन्। यिनै कथाहरू मध्येबाट आज केही कथाहरू हामी सुन्छौं। शुरूआतमा राजेन्द्र विमलका कथाहरू अन्तर्गत संग्रहित एउटा कथा, शीर्षक छ संस्कार। दिदीको सिङ्गै जिउ सुन्निएर भुकलुक्क भएको छ। बिफरको दागले खोपिल्टे खोपिल्टा परेको गोलो मुखमण्डल, खुम्चिएको निधार, सुगा चुच्चे नाक, वृद्धावस्थाले कुप्रिएको अग्लो जिउ डाल, लट्टा परेको झाँक्रा, ठेलै ठेला उठेका हत्केला, तेज हराएका पहेँला आँखा, चतासी ठाउँमा टालिएको र मालिकनीद्वारा जडाउरीमा बक्सिएको सेतो धोती दिदीलाई देख्दा मानसपटलमा लगभग यस्तै चित्र बन्दछ। दिदी आज 6 महिनादेखि थला परेर यसै थाङ्नामा टाँसिनु भएको छ। लोग्नेले जगल्टाएर निकाल्यो, माइतीले आश्रय दिएन, भोक र तिर्खाले दैला दैलामा हात फैलाउन बाध्य पार्यो। इज्जत र सिउँदाको सिन्दुर जगाउँदै अनेक ठक्कर सहँदै दिदी आफ्नो देशबाट कोसौँ टाढा रहेको यस राँची सहरको गल्लीसम्म आइपुग्नु भएछ। मालिक 70 वर्ष काटिसकेका एकजना बुढा छन्। स्वास्नी बाँचेकै छिन्। मालिक र दिदीको सम्बन्धलाई लिएर यहाँ पनि अनेक कथा सुनिन्छ। धेरैको भनाइ छ मालिक मिश्रजीकी स्वास्नीको मुटुको अपरेसन कुमारी अवस्थामै भएको थियो अरे। डाक्टरले पतिसँग एउटै ओछ्यानमा सुत्न बस्न मनाई गरेको थियो क्यारे। त्यसैले स्वास्नीकै सल्लाहले मिसरले दिदीलाई सबै किसिमको स्याहार सुसारका लागि राखेका थिए अरे। तर समाजमा दर्जा चाहिँ नोकर्नेकै थियो। अन्तिम सास फेर्दै हुनुहुन्छ दिदी। कुनै औषधिले छुँदैन दिदीको रोगलाई। कसैले गोदान गर्ने सल्लाह दिन्छ, कसैले गङ्गा लाभका निम्ति काँसी लैजाने। तर दिदी पनि बडो ज्याद्री र बाहुटी हुनुभएको छ, कुरीपछि झ्वाकिनुहुन्छ। तरुणी छँदा कुनै कुरामा गनगन गर्न थाल्दा त दिदीलाई चुप गराउन सक्ने सामर्थ्य ब्रह्माजीमा पनि थिएन भने अहिले त जीवनको अन्तिम क्षण नै छ। कान बहिरो छ, त्यसैले केही भन्नु पर्यो भने कि त 7 क्लाससम्म पढ्नुभएकी हाम्रो दिदीलाई लेखेर त्यो देखाउनुपर्छ, होइन भने पुरै टोलले सुन्ने गरी जोडतोडले कराउनुपर्छ। छरछिमेकीहरू भन्छन् हजुरआमा राम भन्नुहोस् राम। प्रतिक्रियामा दिदी जोर जोरले मुन्टो हल्लाउन थाल्नुहुन्छ, नाइ नाइ नाइ। भगवान्को नाम सुन्नासाथ दिदी घृणा र आक्रोशले मुखभरि आएको थुक जोरले थुक्नुहुन्छ। थुक्क, त्यस अन्यायीले मेरो जिन्दगीमा कुन सुख दियो र म त्यस चण्डालको नाउँ लिउँ। अनि दिदी अतीतको सागरमा डुब्न उत्रिन थाल्नुहुन्छ, आँखाबाट आँसुको भल छुट्न थाल्छ। जति भने पनि उहाँ भगवान्को नाउँ लिन तयार हुनुहुन्न, गीता वा रामायण सुन्न तयार हुनुहुन्न, मुखमा गङ्गाजल हाल्न तयार हुनुहुन्न। उहाँलाई प्रत्येक नाता सम्बन्धसित घृणा भएको छ, त्यसैले उहाँलाई हेर्न आउने प्रत्येक मान्छेलाई उहाँ थुकै थुकै बिझाइदिनुहुन्छ। मुरो असती, त्यस दिन कहाँ थिएस जुन दिन त्यो माडेले मेरो इज्जत तोड्दै थियो। धर्मप्रति यस्तो वितृष्णा आजसम्म मैले कुनै हिन्दू नारीमा देखेकै छैन। दिदीमा भगवान्प्रति यो वितृष्णा जवानीकै दिनमा उत्पन्न भएको थियो। दिदीमा कुनै कुराको अभाव त थिएन, गरिबकी छोरी हुनुहुन्थ्यो। गर्भमा छँदै बाबु मरे, जन्मिएको 6 महिनापछि नै आमाले छोडेर गए। एकजना दाजु थिए 5 वर्ष जेठा, मुखियाको गोठालो भएर खान्थे। दिदी तरुणी भएपछि उनीहरूले दिदीलाई दुर्गम सिंह भन्ने एउटा सिपाहीसित कन्यादान गरिदिएका थिए। त्यसबेला त दिदी अलिक राम्रै हुनुहुन्थ्यो अरे। सिपाही चाहिँ चण्ड थियो, जडियाहा, रण्डीबाज, जुवाडे, सबै दुर्गुणको खानी हो भन्ने रहस्य त बिस्तारै बिस्तारै खोलेको थियो। दिनहुँ राति जाँड खाएर आउँथ्यो र ठाउँ ठाउँबाट रगतको फोहरा छुट्ने गरी कुट्दा कुट्दै विच्छेद पार्थ्यो। दिदीले 3-3 पटक बिसै खानुभयो, तर बिस खाएर बेहोस भएको अवस्थामा पनि त्यस सिपाही दिदीलाई बुटे बुटले गोदेर पछि आफैले अस्पताल पनि पुर्यायो। दिदी बाँच्नुभयो। त्यसले सिपाहीसित बट्टीवालसित रिक्सावालसित गुन्डा र दादाहरूसित कुनै न कुनै अपराध अभियोगमा फसाएर मेला भर्न आएका निर्दोष यात्रुहरूसित पैसा असुल्ने गर्थ्यो। माथिकालाई पनि पुर्याउँथ्यो र आफू पनि रक्सी र रन्डीमा उडाउँथ्यो। माथिल्ला हाकिमहरूको ऊ खास मान्छे थियो जसले उनीहरूका लागि जतिखेर भने पनि रक्सी मासु र केटीको मात्र होइन लाख रुपियाँसम्मको बन्दोबस्त गर्न सक्थ्यो। ऊ म्याट्रिक त सधैँ थियो, बिहारबाट क्रमशः बिएसम्मको डिग्री ल्यायो। उसको पदोन्नति हुँदै गयो, ऊ एसपी भयो। जति जति उसको पदोन्नति हुँदै गयो क्रूरता पनि त्यति त्यति नै बढ्दै गयो, जनताप्रति पनि र दिदीप्रति अझ बढी। ऊ दिदीलाई सर्वाङ्ग नाङ्गी पार्थ्यो र सलाई कुरेर जल्दो काँटीले संवेदनशील अङ्गहरूलाई डाम्थ्यो, अनि दिदी पीडाले उफ्रिँदा इलाका थर्किने गरी ठूलो आवाजमा हाँस्थ्यो। दिदी रात रातभरि कृष्ण कैयानगायाको मूर्ति अँगालिरहनुहुन्थ्यो, ऊ मूर्तिमाथि पिसाब गरिदिन्थ्यो। दिदी आँचल थापी कृष्णसित आफ्नो अज्ञानी पतिलाई क्षमाको भेग दिन गिडगिडाउनुहुन्थ्यो। कहिलेकाहीँ ऊ आफ्ना साथीहरूकै अगाडि दिदीलाई फरिया फुकालेर रक्सी पस्कने हुकुम गर्थ्यो र सो नमाने सबैका सामुन्ने थप्पड लात बेल्ट लट्ठी जे पाउँथ्यो त्यसैले बकुर्थ्यो। थरी थरीका केटीहरू घर ल्याउँथ्यो, दिदीलाई ओछ्यानबाट घोक्राएर ल्याइएकी केटीसँग सुत्थ्यो। ती केटीहरूसँग पनि उसको व्यवहार क्रूरतापूर्ण देखिन्थ्यो। ऊ सम्भवतः मानसिक विकृतिको शिकार थियो क्यारे, नभए तात्तातो अम्लेट केटीहरूको गुप्ताङ्गमाथि थोपरेर जिब्राले पन्छाउँदै खाने शोक कुनै स्वस्थ मानिसको हुन सक्छ? दिदीले क्वार्टरको विशाल चौरमा जाडोमा कठ्याङ दिएर कति रात बिताउनु भयो, टिक्का रुखहरू साक्षी छन्। दिदीको बिहा 13 वर्षमा भएको थियो। चिचिलो कलिलो उमेर, आगो र पानीको फरक थाहै थिएन। लोग्नेले कुट्दा बिहे भनेको यही हो भन्ठान्नुहुन्थ्यो। लोग्ने मानिसले खान दिन्छ, स्वास्ने मानिसले जिउ दिन्छे, लुछ कोपर ठुङ्ग मन परि गर। 23 वर्षको उमेरमा दुई छोराकी आमा हुन पुग्नुभयो, जेठो गौरव कान्छो सौरभ। सौरभ जन्मिएको 3 महिना मात्र भएको थियो। लोग्नेको अत्याचारले थङथेलिएको दिदीको शरीरमाथि शीतला माताको प्रकोप पर्यो र उहाँको ताम्रवर्णी गोलो मुखमण्डलमा माताको आगमनले आफ्नो स्मृतिमा अमिट पद चिन्ह त छाडेरै गयो र जाँदा दिदीको श्रवण शक्ति समेत खोसेर लग्यो। सहरभरिको कालो धन्दा, गुण्डागर्दी, तस्करी, आपराधिक राजनीति सबै एसपी साहेबकै संरक्षणमा फुलिरहेका थिए। समाजका यी भाग्य विधाताहरूले संरक्षणको बदलामा एसपीलाई नोटले भरिएका अटैची र भोगविलासका अन्य साधनहरूका अतिरिक्त कहिलेकाहीँ आफ्ना छोरीसम्म टक्राउँथे। एसपी साहेबको आँखा जुन मालमा अडिन्थे त्यो आफै गुडेर उहाँको ओछ्यानमा पुग्थ्यो। यस्तो अवस्थामा छ्याकटी र बाहिरी हाम्रो दिदीको जीवन डुङ्गालाई यदि दुर्गमसिम जस्तो चट्टान हृदय एसपीले आफ्नो जीवनसागरबाट हुत्याएर संसारको समुद्रमा बग्न दिए आफ्नो आँखा चिम्लिहाल्थ्यो भने यसमा के आश्चर्य। दिदीको जीवन डुङ्गा अहिलेसम्म भाँसिँदैछ, सम्भवतः 2-4 दिनमै सदाका लागि डुब्ला। ओछ्यानका नाउँमा एउटा गुन्द्री, एउटा शतरञ्जी, एउटा तन्ना र एउटा तकिया पल्लो कोठाको भुइँमै हालेर दिदीलाई सारियो, जसमा रात रातभरि एक्लै धुमधुम्ती बसेर झ्यालबाट दिदी आकाशका तारा हेरिरहनुहुन्थ्यो। छेउको कोठामा नयाँ नयाँ तरुणीका जिउमाथि आफ्नो लोग्ने कुकुर झैँ स्यास्या गरेको आवाज सुनिरहनुहुन्थ्यो। दुर्गम सिंह अन्यायमाथि अन्याय थप्दै जान्थ्यो, आफ्नै विवाहिता स्वास्नीमा झुक्किएर आँखा पर्दा पनि नाक खुम्च्याएर थुक फाल्दै गइहाल्थ्यो। एक रात त भदौरे झरीको चकमन्न अँध्यारो रात, सिमसिमे झरीले 7 दिनदेखि बिरामै लिएको थिएन। दुर्गम सिंह 1 बजे रातिसम्म फर्किएन। दिदीको मोटुको ढुकढुकी तीव्रतर हुँदै गयो। हे कृष्ण कन्हैया, मेरो सुहागको रक्षा गर। यत्तिकैमा मोटरको आवाज सुनियो, दिदीले झ्यालबाट हेर्नुभयो। दुर्गम सिंह मोटरबाट ओर्लियो। ऊ अहिले पनि रक्सी खाएर टिल्ल परेको थियो र एउटी सुन्दर युवतीलाई पाखुराले अठ्याएको थियो। दुवैमध्ये कसैका गोडा भुइँमा टेकिँदैन थिए। क्वार्टरको गार्डले एसपीलाई सलाम ठोक्यो। एसपी कड्क्यो, धनबहादुर यो तेरी नयाँ मालिक नि, ठोक सलाम साले। सलाम सलाम, फेरि आफैले त्यस केटीलाई सलाम पनि गर्यो। ए धनबहादुर, एसपी फेरि कड्क्यो, कहाँ गई तेरो त्यो बुढिया बहिरी काखुट्टी मालिक नि, त्यसलाई निकाल निकाल घरबाट। Thank you. बहादुर अक्क पक्क पर्यो। दिदीको हम्सले ठाउँ छोड्यो, डराएर ढोकालाई अग्लो ठोकेर बस्नुभयो। आफैसित सुतेका दुई कलिला बुढालाई छातीमा टाँस्नुभयो, कृष्ण कनैया रक्षा गर। आमा बरबराएको सुनेर दुवै बच्चाले आँखा खोले, फेरि चिम्लेर निदाए। दुर्गम सिम कड्किँदै थियो, त्यसको रवाफिलो आवाजले परिसरका रुख लहराहरू पनि थरथराउँदै थिए। अँध्यारो निसासियो, झ्याउकिरी ब्यागुत्ता चराचुरुङ्गी सबै भयाक्रान्त भएर स्तब्ध थिए। प्रहरीहरू एसपीको स्वभावसित परिचित थिए, त्यसैले जो जहाँ थिए त्यहीँ तैनाथ भए। दुर्गम सिंह एक एक गरी दुवै लातको प्रहारले दिदीको कोठाको ढोका फर्न थाल्यो। दिदीको सात्तो गयो, दुवै कलिला बालकहरू बिउजिसकेका थिए र भयग्रस्त अबोध काँतर आँखाले आमातिर वाल्ल परिहेर्न लागेका थिए। ढोका फोरियो, दुर्गम सिंहले नसाको झाँकमा आफ्नै ससीलाई जगल्टाउँदै बाहिर निकाल्यो, जबरजस्ती गाडीमा हाल्यो र ड्राइभरलाई हुकुम दियो, यसलाई यसको दाजुलाई भनेस्, अब यो बहिनी आउँछ भने गोली हानेर मार्छु, कसैले सुईको पनि पाउँदैन, मेरो नाउँ पनि एसपी दुर्गम सिंह हो, आइजिपी मन्त्री प्रधानमन्त्री सबलाई कुकुरलाई दिए चाहिँ रोटीको टुक्रा फाल्छु। गाडहरूको बक फुटेन तर आँखा रसाए। गौरव र सौरभ डराइ डराई बरन्डामा आएर उभिएका थिए, आमाको दुर्गति हेर्दै थिए तर बोल्ने साहस झेक्न सक्दैनथे। ड्राइभरले सेल्युट हान्यो, दिदी पूरा शक्ति लगाएर प्रतिरोध गरिरहनु भएको थियो। आतंकले दुवै बच्चा कोकोहोलो मचाउँदै थिए र आमातिर हेर्दै पनि थिए। गाडी अगाडि बढ्यो। माइतमा सबै अपाक, गाडी फर्कियो, कसैले केही बोल्ने हिम्मत गरेन। दाजुले दुर्गम सिंहबारे केही अबाध्य बोल्दा सुक्क सुक्क गर्दै दिदीले भन्नुभयो, दाजु उहाँ मेरा निम्ति देवता भइबसिन्छ, जे भए पनि उहाँ मेरो अभिभात, म उहाँलाई कल्पाउन सक्दिनँ। चेते दाजुले काँधबाट गम्छा झिके आफ्नो र दिदी दुवैका आँखाबाट बगेको आँसु पुस्नुभयो। उहाँ देहातमा भत्केको एउटा झुपडी, झुपडीमा मात्र एकैजनाको बास दाजुको, अगाउन्जी खानेसम्मको जुक्ति छैन। दिदी गर्भमै छँदा बाबु बित्नुभएको, दुई वर्षकी मात्र हुँदा आमा जानुभएको, सिङ्गो परिवारको एउटै टुक्री, चेते दाजु यस्तो दरिद्रलाई छोरी कसले दिन्थ्यो र? चेते दाजुको विवाह हुन्थ्यो, उहाँ अहिलेसम्म कुमारै हुनुहुन्थ्यो। चेते दाजुको आफ्नै पेट भरिन मुस्किल थियो, बहिनीको पेटको बोझ के गरी बोक्न सक्नुहुन्थ्यो? एक दुई ठाउँ भाँडाकुँडा माझ्ने काममा लाग्नु भएको थियो, तर दिदी बाहिरी हुनुभएकाले मालिक निकै अराउनु पर्दा धेरै कराउनु पर्ने, त्यसैले काम गराउन कोही मान्दैनथे। दिदीको अझै पनि आफ्नो कृष्ण कन्हैयामा अगाध विश्वास छँदै थियो। रात रातभरि भक्कान फुटाएर एकमात्र सहारा कृष्णको पुकारा गर्नुहुन्थ्यो, तर कृष्णको ढुङ्गाको मुठु पग्लिएन। आखिर एक दिन दाजुको मनमा गुम्सेको कुरा ननिस्किरहेन, बहिनी अरू गाउँ गएर भए पनि कुनै काम हेर न, यसरी त पेट भर्न सकिँदैन। दिदीलाई विश्वास लागेन, करुण कातर दृष्टिले आफ्नो साक्खै दाजुको अनुहार हेरिरहनु भयो। दाजु पनि पानी खाने न्यू गरी उठेर जानुभयो, तर दिदीको मुटु फुटलानै जस्तो भयो। आज आमा अथवा बुबा बाँच्नु भएको भए कुन्नी उचित गर्नुभयो कि अनुचित? दाजुको यस वचनले दिदीको मुटु छेड्यो। उहाँ 3 बजेको भोरमा हर्दिया गाउँ छाडी बाहिरिनु भयो, मनमनै पुकारा गर्नुभयो, हे कृष्ण, मेरा पति, मेरा दुवै कलिला बच्चाहरू र मेरो इज्जत सबै तेरै हातमा छन् प्रभु। दिदी गाउँ गाउँ र दैला दैला गई बिका लागि टिनको बटुको थाप्न लाग्नुभयो। कतै केही पाइन्नथ्यो, कहीँबाट खाली हात फर्किनु पर्थ्यो, कहिले खानुहुन्थ्यो, कहिले भोकभोकै पर्नुहुन्थ्यो, कहिले कहीँ त 7-7 दिनसम्म एक दाना पनि मुखमा पर्दैनथ्यो। ज्वरो पखाला बर्सात घाम जाडो र गर्मी केहीको पर्वाह नगरी दिदी पेटका लागि अशक्त जीव घिसार्नुहुन्थ्यो, तर यस्तो अवस्थामा पनि आफ्नो कृष्णमाथिको विश्वास कहिले हल्लिन दिनुभएन। तर त्यस दिन उहाँको विश्वास सर्वदाका लागि गुम्यो, जुन दिन अमलपुर रेलवे स्टेशनको प्लेटफर्मबाट उहाँलाई सुरक्षा गार्डले समातेर लग्यो र एक एक गरी 7 जनाले उहाँसित बलात्कार गरे। अन्तरात्माबाटै उहाँले द्रौपदी जस्तै भएर आफ्ना कृष्णलाई गुहारिरहनु भयो, तर रक्षाका लागि कृष्ण आएनन्। त्यस दिनदेखि भगवान्को नाउँ सुन्न साथ उहाँ आजसम्म थुकिरहनु भएको छ। त्यहाँदेखि यहाँसम्मको जीवन कथा सम्झदा आँसुको महासागर बन्छ। मेरो भेट दिदीसित त्यतिखेर भएको थियो जतिखेर जीवनका 40 वर्ष पार गरिसक्नुभएकी दिदीको जीवनको जीवन नाउले मिसरजीको ढोकामा किनारा पाएर उनको गृहस्थीको बोझ सकिन सकी बोक्न थालेको थियो। संयोगले मिसरजी बरियातको त्यसै न्यू इन्डिया विल्सरमा ड्राइभर हुनुहुन्थ्यो जहाँ म आजसम्म पाले भएर काम गर्दैछु। एक दिन मिसरजीसित भेट्न उहाँको घरमा गएको बेला दिदीसित एक्कासी भेट भयो। दिदी हाम्रै गाउँतिर के हुनुहुँदो रहेछ, हृदयदेखि हनुमाननगर कति नै टाढा छ र गाउँमा मैले दुर्गम सिंह एसपीको आतंकबारे अनेक कथा सुनेको थिएँ। उसको ट्रान्सफर पनि भयो, ऊ रिटायर पनि भयो, तर हनुमाननगर क्षेत्रका मान्छेलाई उसको क्रूरताको कथा त्यहाँका लहरा बुटा र पात पातमा अझै पनि कोरिएको जस्तो लाग्छ। रावण कंस डाकु माधो सिंहको कथा जस्तै उसको कथा सुनेरै हावा काँप्छ। म जतिपटक गाउँमा जान्थेँ दुर्गम सिंहको जीवनका नयाँ नयाँ रोमाञ्चक कथाहरू सुनेर आउँथेँ र दिदीलाई लेखेर पढ्न दिन्थेँ। दिदीको अनुहार विकृत हुन्थ्यो र मुन्टो अर्कापट्टि फर्काउनुहुन्थ्यो, कहिलेकाहीँ ओठ थरथराउँथ्यो। त्यो पापीको नामै नल्यो भाइ, अनि आँखाबाट बग्ने आँसुको भेल फरियाको फेरले रोक्न खोज्दा झन् पुरै आँचल ल्याफ्ल्याप्ती भिज्थ्यो। कहिलेकाहीँ चिउँडो मात्र काँप्थ्यो। जबसम्म उहाँ जीवित हुनुहुन्छ मेरो तन मन दुवै अभिभाती छ, ईश्वरले उहाँलाई सुख दियो। यसैबीच अनेक घटना भए। सौरभ र गौरव दुवै युवक भएको संवादले दिदीको मातृत्व सागरमा ज्वार उठ्न थालेका थिए। जसरी भए पनि एक नजर हेर्ने लालसा व्यक्त गर्नुहुन्थ्यो, फेरि कुन्नी के सोचेर चुप लाग्नुभयो। एक दिन सुनियो दुर्गम सिंहकी नयाँ दुलै पनि एउटा सिपाहीसित पोइला गई। एसपीले 32 दाँत कडकडायो तर सिपाहीको रौँ पनि भाङ्गो पार्न सकेन। सौरभले इन्टर गरेपछि बडौदामा बीबीएमा नामाङ्कन गराएका थिए तर कुण्ठामुक्त रहन सकेन। दिनहुँ देखिने र भोगिने बाबुको चरित्र हिंताको दृश्य, आमालाई बाबुले जगल्ट्याएर मोटरमा हाल्दा आमाको करुण चित्कार र गुहार, सौतेनी आमाले गर्ने दुर्व्यवहार आदिको घातक स्मृतिले उसको व्यक्तित्वका हाँगा हाँगालाई निमोठेर ठुटो पारिसकेको थियो। त्यसमा टुसो पलाउने, फूल लाग्ने, फल लाग्ने कुनै सम्भावना कतै रहेन। ऊ आफ्नो दैत्य पितासित यस विषयमा केही बोल्ने हिम्मतै गर्न सक्दैनथ्यो। एकचोटि आमाका बारेमा सोद्धा बाबुले फलामे पेटीले कुर्दा कुर्दै विच्छेद पारिदिएको थियो र घरबाट निस्केर दुई दिनपछि मात्रै रक्सी पिएर फर्केको थियो। ऊ पनि जीवनबाट हताश थियो। दिदी अर्थात् गौरवकी आमाले जब गौरवले जीवनबाट दिक्क मानेर आत्महत्या गरेको खबर सुन्नुभयो, उहाँ महिनौसम्म प्रस्तरवत हुनुभएको थियो र पछि रात रातभर छोरालाई सम्झेर रुन थाल्नुभयो। अर्को पटक फेरि सुनियो सौरभ देहरादूनमा सीए फाउन्डेसन कोर्स गर्दै थियो, त्यसलाई फर्काइयो। मान्छेहरूको सल्लाह अनुसार एसपीले उसको विवाह गराइदियो। सेवाबाट अवकाश पाएपछि मनलाई अल्झाउन कुनै मेलो नभएर उसले इँटाभट्टा खोलेको थियो। ऊ सौरभलाई इँटाभट्टा हेर्न पठाउँथ्यो र आफू बिहानैदेखि रक्सी धोक्न थाल्थ्यो। सौरभको मानसिक दशा लगभग विक्षित जस्तो भइसकेको थियो र ऊ ड्रग्स खाएर स्वास्नीलाई कुट्ने गर्छ भन्ने हल्ला पनि स्वयं दुर्गम सिंह एसपीले फिजाएको थियो। एक रात सौरभ भट्टाबाट फर्किएन। मौका पारेर दुर्गम सिंह बुहारीको कोठाभित्र पसेर मस्त निद्रामा सुतेकी बुहारीसित बेविचार गर्ने प्रयास गर्यो। बुहारीले जोड जोडले कराउँदा टोलभरिका मानिस घुइँचो लागेका थिए। दुई दिनपछि बुहारीका बाबु आएर छोरीलाई लिएर जाँदा भन्दै गए, छोरीलाई बरु जिउँदै माटो मुनि पुर्छु, यस पापी कहाँ पठाउँदिन, यसलाई कोर सर्किन्छ। यसपछि एक दिन सुतेर उठ्दा सौरभ पनि कता हो कुन्नी घर छाडेर बेपत्ता भएको थियो। 5 वर्षपछि यसपालि गाउँ जाँदा सुने दुर्गम सिंहको जिउभरि राता राता डाम बसेका छन् अरे, नाक र हातका औँलाहरू गन्न थालेका छन् अरे, घाउ र पिपले सिंहको जिउ भरियो अरे, डाक्टरले भने कुष्ठरोग भएको छ, त्यसैले बस्तीमा राख्नु ठिक छैन। अनि अहिले 70 वर्षको उमेरमा ऊ लालगढको कुष्ठरोग अस्पतालको एउटा कुनामा जिउमा भन्किने झिङ्गा दपाउँदैछ अरे। जब मैले यी सबै कुरा दिदीलाई लेखेर पढ्न दिएँ, दिदीका स्थिर अङ्गहरू अलिक चलमलाए, उहाँ ओछ्यानबाट जुरुक उठेर बस्नुभयो। हामी अबाक भयौँ, बडो बल गरेर बोल्न सक्नुभयो। बाबु म जान्छु, उहाँलाई मसित छुट्टिएर यो 30 वर्षमा बडो दुःख भयो होला। अँ दिदीले यो के बोल्नुभयो होला, मैले आश्चर्यचकित भएर सोधेँ। हो बाबु, मैले आफ्नो लोग्नेसित त्यसरी रिसाउनु हुँदैन थियो, उहाँ त मेरो पति, मेरो भगवान्, म मेरो सुहागको अन्तिम दर्शन गर्न चाहन्छु, उहाँका चरणको धुलो शिरमा राख्न चाहन्छु। बाबुकतामा दिदी हिक्का छाडेर रुन थाल्नुभयो। अन्त्यमा मैले राजी हुनु पर्यो। मिसरजीको सहयोगले अफिसको गाडी बन्दोबस्त गरियो र दिदीलाई लिएर लालगढतिर लगियो। दिदीको रोग मानव छुमन्तर भयो, उहाँमा अनौठो फूर्ति देखिन्थ्यो। निस्तेज आँखामा एउटा नयाँ चमक र वृद्ध शरीरमा अप्रत्याशिला चञ्चलता देखेर मेरा रौँ रौँ आनन्द प्लावित भए। बाटाभरि दिदी नथाकेर आफ्ना पतिको गुणगान गरिरहनु भयो र आँखाबाट बग्ने आँसुका धारा पछ्यौरीको छेउले पुस्दै पनि जानुभयो। अस्पतालको ढोकामा पुग्नासाथ दिदीले गाडीबाट हाम फाली तल ओर्लनु भयो र आँधी बेरी चाहिँ हुर्रिँदै सोधपुछको काउन्टर अगाडि ठिङ्ग उभिनु भयो। मेरो लोग्ने दुर्गम सिंह उहाँलाई पछ्याउँदै आएर म पनि उहाँको पछाडि उभिएको थिएँ। सोधपुछकी अल्पभाषिणी सिस्टरले इसाराले देखाउँदै भन्यो, रुम नम्बर 14, बेड नम्बर 3। दिदी 14 नम्बरको कोठाको ढोकामा पुगेर आँखा चारैतिर घुमाउनु भयो। उहाँका आँखा बेड नम्बर 3 टाँसी। दिदी एकछिन सालिककी बुढी चाहिँ अविचल देखिनुहुन्थ्यो, फ्रिज भयो जस्तो। कालो कम्बलले जिउ ढाकेर बसेको सेतो दारीवाल कुष्ठरोगी दुर्गम सिंह टिनको बट्टाबाट टिपेर अङ्गुरका दाना आफ्नो गलेको हातले मुखमा हाल्दै थियो। कम्बल बाहिर निस्केको एउटा त्यसको पिपदार हत्केला गोडा र नाकबाट पिप तप तप गरी झर्थ्यो, जसमाथि भन्किने झिङ्गा दपाउने असफल प्रयास ऊ गर्थ्यो। झिङ्गा फेरि झुन्ड बाँधेर आक्रमण गरिहाल्थे। यो दृश्य देखेर पहिले त दिदीका आँखाबाट आँसु तप तप तप्कियो, पछि भक्कानो नै छुट्यो। उहाँको घाँटीबाट अनौठो किसिमको क्रन्दन चित्कार निस्कियो र एकैछिनमा विद्युत गतिले लोग्नेर पुगेर उसका कुष्ठ आक्रमित दुवै गोडा बलियोसँग आफ्ना दुवै हातले समात्दै टाउकामा हाल्नुभयो। उहाँ क्वाँ क्वाँ गरी छानै उचाल्ने गरी रुँदै हुनुहुन्थ्यो। दुर्गम सिंह पहिले त झस्क्यो, फेरि चिनेपछि आश्चर्यले मुख छोप्यो, सुकन्या त? दुबईका आँखा कुनै कति बेलासम्म एकाकार भए, मानव संसारको गति नै रोकियो। त्यहाँ जम्मा भएका अस्पतालभरिका मान्छेबारे दुबईमध्ये कसैलाई होस् थिएन। एउटाका आँखाबाट गङ्गा र अर्काका आँखाबाट जमुना बगेर त्यस कुष्ठरोगीको कोडाको कम्बलमाथि महान तीर्थ सङ्गम बनाउँथ्यो। भोलिपल्ट दिदीले घोषणा गर्नुभयो, भाइ अब तिमी फर्केर जाऊ, मैले मेरो देउता पाएँ, अब यिनै चरणमा प्राण विसर्जित गर्छु, बरु एउटा कृष्ण कन्हैयाको फोटो किनेर ल्याइदेऊ। अर्को दिन 25 वर्षपछि फेरि एक बिहानैदेखि दिदी कृष्ण कन्हैयाको मूर्ति अघिल्तिर राखेर भजन गाउन तल्लीन देखिनुहुन्थ्यो। हेरे मैं तो राम की दिवानी, मेरा दरद नजाने कोई, हेरे मैं तो दरद नजाने कोई। कार्यक्रम श्रुति सम्वेगमा अहिले हामीले सुनेको कथा राजेन्द्र विमलको कथा संस्कार हो। राजेन्द्र विमलका कथाहरू अन्तर्गत संग्रहित कथालाई हामीले वाचन गरेका हौं। यसै संग्रहभित्रको अर्को कथा लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कार्यक्रम श्रुति सम्वेग तपाईँ देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा आज हामी राजेन्द्र विमलका कथाहरू वाचन गरिरहेका छौं। राजेन्द्र विमलको अब हामीले वाचन गर्ने कथाको शीर्षक छ भूत। उसको घर मेरै गाउँको पचबरिया टोलमा छ। पचबरिया टोल अर्थात् गाउँको बाक्लो बस्तीभन्दा अलिक पर चारैतिर कैयौँ बिघासम्म आँपगारी फैलिएको छ र बीचमा बाँसका झ्याङहरू छन्। यिनै झ्याङहरूले घेरिएको एउटा सानो पातलो बस्ती छ, 15 घर जतिको, एउटा घर यहाँ अर्को त्यहाँ। यसै बस्तीमा एउटा सानो फुसको झुपडी छ बनबारी मण्डलको। दिउँसै पनि स्याल फ्याउरा न्याउरी मुसा जस्ता थरीथरीका जनावरहरू आँगनमै घुमिरहन्छन्। बनबारीको परिवारमा 5 सदस्य थिए। लगभग 65 वर्षकी बुढी आमा दुखनी, 47 वर्षको स्वयं बनबारी, लगभग त्यही उमेरकी उसकी स्वास्नी गुलेबिया, लगभग 22 वर्षकी उसकी बुहारी कुमारी र 25 वर्ष जतिको उसको छोरो टमाटर। बनबारीको छोरो जतिखेर जन्मियो ऊ गोलो रातो हप्प हुप्प परेको काटीकुटी ठूलो गोलभेडा जस्तो देखिन्थ्यो। त्यसैले बनबारीकी बुढी आमाले उसको नारायण टमाटर भनेर गरेकी थिइन्। बनबारी आफू त गाउँको सबभन्दा धनी मानिस, भिखम बाबुको हवेलीमा नोकर थियो, दिनरात एकै गरी सेवा पुर्याउँथ्यो। तर पछि हवेलीबाट गलहत्याइयो। कारण के पर्यो भने भिखम बाबुकी बुहारी गोरुगाडाबाट माइत जाँदै थिइन्। उनको काखमा 2 वर्षको नाति पनि थियो। खिरखिरिया गाउँबाट नगरायन चौरको बाटो छ, 4 कोसको बाटाका दुवै छेउमा आँप र सिसोका रुखहरू छन्। औडी खौडी बाटामा पाइलै पछि खाल्डा खुल्डीहरू छन् भन्छन् नि बाटामा खाल्डो होइन खाल्डामा बाटो छ जमक्क साँझ परिसकेको थियो बनबारी गाडा हाँक्दै थियो आषाढको महिना एक्कासी सिमसिम पानी पर्न थाल्यो छिटो नपुगी भएको थिएन त्यसैले बनबारीले गोरुको पुच्छर निमट्यो चल बेटा चल गोरु मानेनन् बनबारीले पुट्ठामा लौरो बजार्यो कुद बेटा कुद राति पर्न आँट्यो ट्वाक 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 उसले जिब्रो बटारेर अनौठो आवाज झिक्यो दुवै गोरुले घोडाले चाहिँ खुट्टा उचाले गाडाको अघिल्लो भाग एकदमसित माथि गयो र पछिल्लो भाग जमिनमा टाँसियो बुहारी बच्चासहित चिप्लेर तल झरिन् भगवान्को कृपा चोटपटक चाहिँ लागेन तर बुहारी तल झर्नु नै ठूलो अपराध हुन गयो बनबारीबाट उसले रिसको झाँकमा गनेर सय लौरा गुरुलाई हाल्यो अब भोलि मालिकको दरबारमा कुन्नी उसले के सजाय पाउने हो बनबारी अब फर्किएर खिरखिरिया आयो मालिकले उसलाई हवेलीमा बोलाएर बुहारीलाई गोरुगाडाबाट लडाएको अपराधमा गाडाकै सिरपाई तानेर त्यसको वृद्ध शरीरमा बर्छाउन थाले उसका ढाड र करङका हाडहरू भाँचिए मालिकले अस्पतालसम्म पुर्याएन एक वर्षसम्म पथरा परेर कहर काट्यो हवेलीबाट त्यसको निष्कासन भयो र उसका ठाउँमा गुलेबियालाई काम गर्न कर गरियो त्यस दिनदेखि ऊ बडो मुस्किलले आफ्नो अपाङ्ग शरीरलाई घिसार्दै नित्य क्रियासम्म सम्पन्न गर्छ छरछिमेकका केटाकेटी र युवकहरूले उसलाई लङ्गडो काका भनेर बोलाउन थालेका थिए केही दिनपछि वरिपरिका चार गाउँका मान्यजनहरूले बनबारी बसेकै आँपघारीमा सात दिनमा लाग्ने हाट राख्ने विचार गरे त्यसको कारण के थियो भने यो आँपघारी चार गाउँका मानिस चारतिर जाने चौबाटामा पर्दछ खिरखिरियाका मानिसका लागि उनीहरूको गाउँमा यस्तो हाट लाग्ने निर्णय हुनु गर्वको कुरो थियो वरिपरिका सबै गाउँमा हाट लाग्ने गर्थ्यो मङ्गलबारे आइतबारे र बिहिबारे त्यसैले खिरखिरियामा शनिबारे हाट लगाउने निश्चित भयो गाउँमा शनिबारे हाट सुरु हुनासाथ बनबारी मण्डलको भाग्य चम्कियो आँप घारी वरिपरिको जग्गाको भाउ चर्किन थाल्यो चारैतिर कटकर हालेर पसल खोल्ने क्रम थालियो भिखम मालिकको पुस्तौँदेखि कमारो भए बनबारीको परिवारले पनि आँप घारी पारी डेढ कट्ठा जग्गा जोडेको थियो अहिले त्यसको मोल एक लाख रुपियाँ पुग्यो त्यसको छोरो विराटनगरको फर्निचर पसलमा मजदुर थियो उच्च नाखो त केटाकेटीदेखि नै थियो कुर्सी टेबल बनाउने सिप जानेको थियो गाउँ गाउँमा अरब पठाउने एजेन्टहरू छँदै थिए यस गाउँका पनि किशुन यादवले एजेन्सी लिएका थिए उनले 70,000 रुपियाँ लिएर म्यान पावर मार्फत टमाटरलाई कतार पठाइदिए छोरालाई कतारमा 1500 रियाल महिनाको जागिर खुवाउन बनवारीले मन कडा गरी आफ्नो डेढ कट्ठा एक लाखमा बेचेको थियो बीस हजारमा टमाटरको बिहा गर्यो 70,000 किसुन यादवलाई दियो बाँकी बच्यो 10,000 त्यो लिएर उसले आफ्नै घर अगाडि खरले घेरेर बिँडी सलाई सुपारी गुड मसला आदिको एउटा सानो पसल थाप्यो बढीभन्दा बढी समयसम्म त्यो आफै त्यस पसलमा बस्ने गर्थ्यो तर जब उसको वृद्ध शरीर थकित हुन्थ्यो ऊ घरमा विश्राम गर्न जान्थ्यो गुलेबियालाई मालिकीय हवेलीबाट फुर्सद थिएन त्यसैले बुढाले विश्राम गर्ने बेलामा कुमारी आएर पसलमा बस्ने गर्थे कलकलाउँदी कुमारीको गुदिलो जिउडालमा झुम्मिएर गाउँका पट्ठाहरूले त्यहाँ घुइँचो लगाउँथे फाटेको चोलोबाट देखिने उसका वैशालु अङ्गलाई युवकहरूका आँखाले ठुङ्थे रस तानेर पिउँथे लट्ठिन्थे झुम्थे र त्यहाँबाट हट्नै मान्दैनथे सोझो बनवारी अन्जान थियो लोग्ने परदेश थियो कलङ्कका पनि प्वाख हुन्छन् छोरीको चरित्रबारे कुनै नराम्रो हल्ला बाबुआमाका कानसम्म पुग्यो भने कुमारीले सोचेर मनलाई डग्न दिइन सबै मनकै खेल त हो नि उसले कुनै युवकतिर हेरियो तर टमाटर गएको छ महिना पनि बित्न नपाउँदै कुमारीको आङमा प्रेत चढ्यो ऊ काम्न थाले सबैले भन्थे बडरको रुखमा देवीको बास छ आधी रातपछि पिसाब फेर निस्केको बेला कैयौँले बडरको त्यस रुखबाट एउटी आइमाई तल उत्रेको देखेका थिए उत्रिनासाथ त्यो आइमाई ताडको रुख जति अग्ली हुन्थे सेतो धोती लगाएकी लामा लामा कपाल घुँडासम्म झारेकी सुलुत्त परेका चुच्चे नाक बलड्याङ र आँखा बडरको रुखबाट ओर्लिन्थे र पिपलको रुखमाथि उक्लन्थे त्यतिखेर पिपलको रुख ठुलो हुरीमा हल्लिए जस्तो हुन्थ्यो बुढापाकाहरू भन्छन् भूतप्रेतहरू यस आँपघारीका हाँगाहरूमा पिङ मच्चाइरहन्छन् कतै ससाना बच्चा बच्चीहरू हल्लिन्छन्, कतै 20-22 वर्षका युवा युवतीहरू पिङ खेल्दै एउटा रुखको आँगाबाट अर्को रुखको आँगा समात्न पुग्छन्। सबै युवा युवती प्रेतहरूले एकैपटकमा घारीका घारी रुखहरू पनि हल्लाइदिन्थे र हल्लाइरहन्थे। त्यसबेला हुन्डरी आए जस्तो अनुभव हुन्थ्यो। केही बुढिया प्रेतिनीहरू पनि थिए अरे, कोही हातखुट्टा नभएका, कुनै मुर्कट्टा, कुनै हात्ती हत्तिनी जस्ता दाँत लामा तर तिखा भएका, कसैका कङ्काल मात्र लुकुर लुकुर हिँडिरहेको यी थरी थरीका प्रेत प्रेतिनी मध्ये कुन चाहिँ कुमारीलाई समातेको हुन्? कुमारी जस्तै मस्त तरुणीलाई यसरी झाँक्रो फिजाएर चोलो धुजा धुजा पारी च्यातेको, प्रेतहरूको नाउँ बकेको, जमिनमा पटक पटक पछारिएको, जिउ डगडग कमाइरहेको, कहिले क्वाँ क्वाँ रोएको, कहिले खित्का छाडी हाँसेको, आँखाबाट रगत चुहिएला जस्तो गरी सबैतिर रिसले हेरेको आदि सङ्कटग्रस्त अवस्थामा देखेर सबैका गहभरि आँसु हुन्थ्यो। कसैले टमाटरलाई बोलाइहाल्ने सुझाव दिन्थ्यो, कसैले बुहारीलाई नै कतार पठाइदिने निशुल्क परामर्श तेर्साउँथ्यो, तर दुवैमध्ये कुनै पनि सल्लाह मान्नु बनबारीका लागि सम्भव थिएन। लगभग 1,00,000 खर्च भइसकेको थियो। टमाटर फर्केर आउँदा त्यो डुब्थ्यो, बुहारीलाई पठाउन न खर्च थियो न साधन, फेरि भर्खर त्यहाँ गएको लोग्ने त्यसलाई पाल्ने अवस्थामा पनि थियो थिएन, उसले कसरी बुझ्नु? बडो ठूलो आपद विपदमा फँसिरहेको थियो बनबारी। यता गाउँलेहरूले राति 12 बजेपछि आँपको बगैँचामा प्रेतहरूलाई राखको लिएर घरि यता घरि उता हिँडेको प्रत्यक्ष देख्न थाले। डराएर सबैले ढोका थुन्थे, आँप घरिभरि विचित्र विचित्रका आवाजहरू गुन्जिन्थे, कहिले झिङ्गा भन्किए चाहिँ, कहिले एकसाथ धेरै मानिसले नाकले बोले चाहिँ, तर कुरा सधैँ एउटै हुन्थ्यो, कुमारीलाई छोड्दिन, कुमारीलाई लिएरै जान्छ। ए बनबारी, आफ्नै पट्टी बुहारीलाई मेरो जिम्मा लगाइदिए, होइन भने तेरो वंशको सर्वनाश हुन्छ। सुनेर बनबारीको घरमा रुवावासी चल्थ्यो, गाउँलेहरू आतंकले काम थिए। गाउँ गाउँका झाँक्रीहरूका ढोका चाहर्यो बनबारी मण्डलले, हात जोड्यो, गिडगिड आयो, भाकल गर्यो, जाँड रक्सी चढायो, मात्र पसलको पुँजी बर्बाद भयो, तर प्रेतले बुहारीको जिउ छोड्न मानेन। माइत गई भने माइतमै उपद्रव, घर आई भने घरमै उत्पात। कहिलेकाहीँ त सबैले हेर्दा हेर्दै उसले लगाएको फरियाबाट आगोको लफ्को उठ्थ्यो। राति डरले उसको कोठामा कोही जाने आँट गर्दैनथ्यो। सबै ओल्लो कोठामा बसेको बेला पल्लो कोठामा कपडामा आगो लाग्ने, पल्लो कोठामा भएका बेला ओल्लो कोठामा भएका चिजबिज जल्ने, बुढिया सुतेकै अवस्थामा उसको लट्टा परेको कपाल भूतले एक दिन काटेर लगेछ, सातामा 3 दिन ढोकामा कुविन्डोको बलि गरिएको, कन्टीफुल, बिन्दी, सिन्दूर, अक्षेता, चुरा, काइयो, ऐना, घोगा, सिपी, सियो, रातो कालो धागो आदिले तन्त्रमन्त्र गरेको दृश्य देखिन्थ्यो। यो त संयोग नै भनोस्, कसैले यो चक्कर नागेर होइन, होइन भने ठहरै हुन्थ्यो। फेरि केही दिनपछि आँगनमा गाड हाडगुहु बर्सिने क्रम सुरु भयो। घरमा भात कसरी पकाउने भन्ने समस्या भयो। पकाइसकेको भात दाल गोबर अथवा मानव मलमा परिवर्तित हुन्थ्यो। राति जब कुमारीको जिउमा भूत चढ्थ्यो, ऊ बन्दुकबाट गोली छुटे चाहिँ 12 बजे राति घरबाट भाग्थे र जब फर्केर आउँथे उसको जिउभरि माटो र बालुवा लागेको हुन्थ्यो। झाँक्रो हेर्दा कसैले लच्छार पछार गरेको चाहिँ देखिन्थ्यो। बनबारी बुढो डरले धस्किन्थ्यो र ओढ्ने मुनि गएर जोर जोरले सास फेर्न थाल्थ्यो। 2-4 महिनापछि बुहारीले के भन्न थाल्यो भने, राति राति त्यससँग सुत्न जिन्न भन्ने मुसलमानहरूको प्रेत आउँछ, उसलाई बोराका बोरा रुपियाँ ल्याएर दिन्छ र भन्छ मसँग सुच्यो भने रानी बनाइदिन्छु। त्यो मान्दिन र त्यसले 3 अरू नै भूतहरूलाई चुट्की बजाएर बोलाउँछ। सबैले उससँग जबरजस्ती गर्न खोज्छन्। एकछिनपछि ऊ डरले बेहोस हुन्छ र जब मिरमिरी हुनुभन्दा अगाडि उसलाई होस आए जस्तो हुन्छ, उनीहरू अलप हुन्छन्। कहिलेकाहीँ उठाएर उनीहरूले उसलाई बाँसगारीमा लैजान्छन् र त्यहाँ रात रातभरि मनपरी गर्छन्। सुरुमा बुढाबुढीलाई बुहारीको कुरामा त्यति पत्यार लागेन, तर जब मजेत्राको छेउको गाँठो फुकाई कुमारीले 3,000 रुपियाँ झिकेर बुढाको हत्केलामा हालिदिए, बुढो छक्क पर्यो। त्यसकै 15 दिनपछि बुहारीले जिन्नले त्यससँग दिनहुँ सुत्ने गरेको र अहिले उसले बुढी समेत बोकिसकेको कुरो सुनाए। जिन्न सुत्ने गरेको कुरामा बुढालाई जति चिन्ता थियो, बुढी बोकेको सूचनाले त उसको पैताला मुनिको जमिन नै खुस्कियो, उरन्थनियो। कसले पत्याउला यो जिन्नको करामत हो र कुमारी निर्दोष छ भन्ने कुरो? अब जातलाई कुन मुख देखाउने? हुक्का पानी नै बन्द हुने अवस्था आयो। रात रातभरि बुढालाई निद्रा पर्दैनथ्यो। पल्लो कोठामा बुहारीलाई जिन्नले लछार पछार गरेको आवाज त्यसै सुन्न थालियो। को हँ? माइन्जन बोल्यो र फेरि चिन्दै आग्रह गर्यो, ओहो हो बनवारी दाई आउनुहोस् आउनुहोस्। दुबईका निम्ति कक्कड चेरीमा आयो। दुबईले तम्बाखु खाए। बनबारीले आफ्नो पुरा दुखेसोको बेली विस्तार लगायो। माइन्जनका दुवै छोरा बन्टु र मन्टु काठमाडौँ पुलचोक इन्जिनियरिङ क्याम्पसमा पढ्थे। होलीमा दुबई घर आएको बेला थियो। उनले छोराहरूलाई विपत्तिको पहिरो बनबारीको टाउकामाथि गएको दुखान्त कथा सुनाए। तर माइन्जन र उनका दुवै छोराहरूलाई भूतप्रेतमाथि विश्वास थिएन। त्यसैले निर्णय के भयो भने बुढाको घरमा बन्टु र मन्टु लुकेर सुत्छन् अनि 12 बजी राति भूतप्रेतहरू कुमारीको कोठाभित्र छिर्नासाथ उनीहरूले न्याकिहाल्छन्। त्यसै भए पनि राति 10 बजीतिर नै गएर बन्टु र मन्टु बुढाको कोठामा गएर गुन्द्रीमुनि लुकेर सुते। मन्टुले टर्च समातेको थियो, मन्टुले लाठी। रातको 12 बज्यो। कुमारीको कोठामा भूतप्रेत सुस्तरी आएको खलबल सुनियो। पहिले खासखुस गरी कुरा चल्यो, फेरि लच्छार पछार पनि हुन थाल्यो। भयले सबैका जिउ हिउँझै जमे। तर मन्टुले आफ्नो टर्च र मन्टुले लाठी सम्हाले। बिस्तारै बिरालाको चालले कोठाबारी निस्केर पल्लो कोठाको ढोकानेर कान ठाडो पारी उभिए। कोठामा 3-4 जना प्रेत आएको बुझियो। सबैले कुमारीलाई तर्साई बलात्कार गर्न लागेका थिए। बुहारीको घाँटीबाट निस्कने घ्यारघ्यार आवाज मात्र बाहिर आउँथ्यो। सायद उसको मुख सबैले मिलेर थुनेका थिए र एकजना बलात्कार गर्दै थियो। ऊ छटपटाएको ध्वनि प्रष्ट सुनिन्थ्यो। बन्दुकको रिसले सीमा नाग्न थालेको थियो। मन्टुको आँखा ज्वालामुखी थिए। दुबईले लगातार ढोकामाथि लात बजार्न थाले। ढोका काटेको रुख चाहिँ बर्ल्याङ्ग लड्यो। निस्केर 4 जना एकैचोटि भाग्न खोजे। 4 जनाले जिउभरि चिल्लो कालो मोसो पोतेका थिए र रातो कछाड बाँधेका थिए। एकैचोटि भाग्न थालेको हुँदा एकअर्कासित ठोकिएर 2 जना बाँसको झ्याङमुनि पछारिए। मन्टुले 1 जनालाई बलियोसँग समात्यो। मन्टुले टर्च बाल्यो। आम्मै, यो त भीखमको छोरा भीमसिंह होइन? मन्टुको मुखबाट फुत्किहाल्यो भीमा। विस्मय विस्फारित नेत्रले मन्टुले त्यस युवकलाई निहाल्न थाल्यो। त्यसबेलासम्म बनवारी बुढो र गुलेबिया बुढी त्यहाँ आइपुगिसकेका थिए। मालिक भूत जिन्न हजुर, बनबारी मण्डलको जिब्रो लरबरियो। गुलेबिया बुढियाले मुखभरि थुक ल्याई भीमसिंहको अनुहारभरि खकारी र जोर जोरले अश्लील गालीहरू फलाक्न थाली। छि, गुन्डो बाबुको छोरो गुन्डो नभए के हुन्छ? यसको बाबुले पनि एक दिन मसँग यसै गरी जबरजस्ती गर्न खोजेको थियो। मेरो पालो कुठामै टोकिदिए। बाप बाप गर्दै भागे थियो असती। त्यसैको सट्टा पापीले न्यू खोजेर मेरो लोमेसित साटो फेर्यो। यसको त रगतै घिन लाग्दो छ। हो गुलेबिया हो, यसलाई नछाड। यसले हजारौं घरका छोरी बुहारीको हुर्मत लिएको छ। आज तिम्री बुहारीको इज्जत लियो, भोलि नातिनीको लिएला। पुस्तौंदेखि यसको खानदानले गाउँमा यस्तै गरेको छ। यसको थुत्रो नकोच्याउ, बिसको दाँतै झिकिदेऊ। आगाको फिलिङ्गो चाहिँ भएर बनबारी राखियो। बन्टुले पनि उकास्यो। बुढियाले यताउति हेरी, छानामा खुर्पा घुसारिएको थियो। दगुर्दी आएर झिकिएर भीमसिंहको दुवै तिग्राको बीचमा आने। बुढियाको साहस देखेर मन्टुको हात खुकुलिए। रगतामी भएको भीमसिंह घाइते बाघ चाहिँ डल्यो। गाउँमा पञ्चायत बस्यो। सिंगै गाउँ मालिक भीमको पक्षमा देखियो। भीमसिंहको उपचार खर्चका लागि बनबारीको बचेको घर घडेरी भीखमले हडपेपछि उसको परिवार विस्थापित भएर ढल्के भएर आइपुग्यो। अनेक थरी व्यवसाय गरी अब त्यही बसोबास गर्न बाध्य भयो। कुमारीको गर्भस्थ शिशु 4 महिनाको थियो। डाक्टर चन्द्रकिरण शर्मा त्यतिखेर पूरै जनकपुर अञ्चलमा एकमात्र लेडी डाक्टर थिए। सम्भावित खतराका कारण उनी कुमारीको गर्भपतन गराउन राजी भएनन्। बरु एउटा सहयोग गर्ने बाचा दिइन्। बाचा अनुसार गर्भस्थ शिशु कुमारीको कोखमै बढ्यो। प्रसवभन्दा 15 दिन अघिदेखि नै ऊ डाक्टर शर्माकै क्लिनिकमा बस्न थाली। प्रसवपछि बच्चा छोडेर गई। कुमारीले सन्तानको जन्म दिएको कुरा हावाको कानसम्म पुग्न भ्याएन। पच्चिस वर्षपछि भीमसिंहकी छोरी अकल्पिता पनि फक्रेर फूल भइन्। डाक्टर चन्द्रहास उसको भमरा बन्न पुग्यो। प्रेम प्रसङ्गका गुलाफी कविताहरू काठमाडौँ दोलीखेल र नगरकोटका डाँडा र पार्कहरूमा पात पातमा लेखिए। बालाजुको दुबो प्रेमी युगलको कोमल स्पर्श पाएर सिरिङ्ग भयो। अकल्पिता कुमारी आमा बन्ने दुर्भाग्यपूर्ण अवस्थामा पुगी। चिन्तित भएर पिता भीमसिंहलाई सम्पूर्ण कथा सुनाए। डाक्टर चन्द्रहासको ठेगाना लिएर भीमसिंह छोरीसहित उनको घर पुगे। डाक्टर चन्द्रहासकी मातासँग परिचय भयो। आमाले सम्पूर्ण कथा सुनिसकेपछि छोरालाई डाकिन्। चन्द्रहास, चन्द्रहास उपस्थित भयो। के यसको गर्भमा भएको शिशुको पिता तै होस्? आमाले ठाडो प्रश्न गरे। कुन्नी, म यो त यसैलाई थाहा होला। हुन त यसका बोयफ्रेन्ड कति छन्? कति? यस्तो सुनेपछि आमालाई खपिन सक्नुभयो। रिसले रातो खुर्सानी चाहिँ भइन् र आवेगमा छोरो डाक्टर चन्द्रहासको गालामा एक सर्कन बजाइन्। केही बेरपछि बिस्तारै भीमसिंहतिर फर्किन र गम्भीर स्वरमा बोलिन्। अकल्पिताको गर्भमा पनि प्रेत सन्तानै रहेछ बन्धु। यो पुस्ता नै प्रेत पुस्ता हो क्यारे। मान्छे त मर्दै गएको छ पुराना पुस्ताहरूसँगै। ऐन्द्रिक सुखका लागि पाकल यो बासना बर्बर जमात। अब डाक्टर चन्द्रकिरण शर्माको घाँटी अवरुद्ध भयो। अब तपाईँ नै भन्नुहोस् के साक्कै दाजुबहिनीमा विवाह हुन सक्छ? यस अन्तिम वाक्यको अर्थ खोज्न बाबु छोरी दुवै डाक्टर चन्द्रकिरण शर्माको अनुहारमा लेखेका हरफ पढ्ने कोसिस गर्न थाले। श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथा राजेन्द्र विमलको कथा भूतको वाचन हो। यसै वाचनसँगै आजलाई कार्यक्रम श्रुति सम्वेकको समय सकिएको छ। आजको श्रुति सम्वेकमा हामीले डाक्टर राजेन्द्र विमलका 2 कथाहरू सुनायौं। यो वाचनसँगै अर्को दिनसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।